यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रिग्मी। शुरूमा प्रमुख समाचार। कोरोना भाइरस विरूद्ध लड्न साझा रणनीति निर्माण गर्ने विषयमा सार्क राष्ट्रका नेताहरूबीच भिडियो कन्फरेन्स मार्फत छलफल। कोरोना विरूद्ध क्षेत्रीय स्तरमा साझा रणनीति र कार्यक्रम निर्माणमा ढिला गर्न नहुनेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भारत सरकारका तर्फबाट 1 करोड़ अमेरिकी डलर बराबरको योगदान गर्ने गरी कोरोना विरूद्ध आकस्मिक कोषको घोषणा। कोरोना नियन्त्रण उच्चस्तरीय समितिद्वारा विभिन्न प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग रोकथाम तथा नियन्त्रणका रणनीति एवं कार्यक्रमबारे छलफल। म्याग्दी र अर्घाखाँचीमा चट्याङ लागेर 3 जनाको मृत्यु र कोरोना भाइरसको केन्द्रबिन्दु मानिएको युरोपमा भाइरसका कारण मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै उच्च रेकर्ड कायम। समाचार अब विस्तारमा। विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस विरूद्ध लड्न साझा रणनीति निर्माण गर्ने सम्बन्धमा हिजो दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रका नेताहरूबीच भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ। त्यसक्रममा सार्क नेताहरूले कोरोना भाइरस विरूद्ध एक भएर अघि बढ़ने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरूद्ध लड्न सार्क राष्ट्रले साझा रणनीति निर्माण गरी अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण फैलन नदिन हालसम्म अपनाइएको सजगता र रणनीतिहरूबारे सार्क राष्ट्रका नेताहरूलाई जानकारी समेत दिनुभयो।
Have been set up at the center, provinces and local levels to mobilize government efforts in the synergetic manner. We have restricted international movements, visa and arrival facility for all foreigners and non-resident Nepalis with foreign passport.
छलफलका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाल सार्क राष्ट्रले गम्भीर संकटको सामना गरिरहेको र भविष्यमा यसले कस्तो रूप लिने भन्ने विषयमा संयमता अपनाई सहमति र सहकार्यका साथ अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। भारतीय प्रधानमन्त्री मोदीले भारत सरकारका तर्फबाट कोरोना भाइरस विरूद्ध लड़न आकस्मिक कोष स्थापना गर्ने र त्यसमा भारत सरकारले 1 करोड़ अमेरिकी डलर बराबरको योगदान दिने प्रस्ताव अघि सार्नुभयो। उहाँले सार्क राष्ट्रका कुनै पनि देशले आकस्मिक अवस्थामा कोषबाट लाभ लिन सक्ने बताउनुभयो।
I propose we create a COVID-19 emergency fund. This could be based on voluntary contributions from all of us. India can start with an initial offer of $10 million for this fund. Any of us can use the fund to meet the cost of immediate action.
श्रीलंका राष्ट्रपति गोटाबाया राजापाक्सेले कोरोना भाइरसको संक्रमणले सार्क क्षेत्रको स्वास्थ्य शिक्षा र अर्थतन्त्र लगायतका क्षेत्रमा पार्ने प्रभाव विरूद्ध उचित कदम चाल्न सार्क मन्त्रीस्तरीय कार्यदल बनाएर अघि बढ़नुपर्ने प्रस्ताव राख्नुभयो। उहाँले आफ्नो देशले कोरोना विरूद्धको तयारी तीव्र पारेको जानकारी पनि दिनुभयो।
An authority to take crucial decisions have been set up and meet on daily basis.
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजिदले सार्क राष्ट्रका नागरिकको स्वास्थ्यप्रति सबै जिम्मेवार तथा संवेदनशील हुनुपर्ने र त्यसका लागि सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो।
But all SAARC countries need to cooperate and collaborate closely to fight this pandemic.
भूटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरस विरूद्ध लड्न सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता उल्याउनुभयो।
Togetherness is required at all times, but when the whole world is fighting one common disease that we cannot see with our naked eyes, I think it's very important that all of us come together and leave behind our differences.
भिडियो कन्फरेन्स मार्फत गरिएको छलफलमा सहभागी मालदिव्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोनाको प्रभाव कम गर्न वृहत र दीर्घकालीन रणनीति आवश्यक रहेको बताउनुभयो।
We set in place standard operational procedures and facilities for treatment and quarantine in various islands.
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सार्क राष्ट्रहरूमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आगामी छ महिनासम्म उच्च सतर्कता अपनाउनु पर्नेमा जोड़ दिनुभयो। त्यसै गरी पाकिस्तानका प्रधानमन्त्रीका तर्फबाट सहभागी स्वास्थ्य मन्त्री डाक्टर जाफर मिर्जाले कोरोनाको संक्रमणबाट सार्क राष्ट्रलाई बचाउन सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुहुँदै सार्क राष्ट्रका स्वास्थ्य मन्त्रीहरूबीच निरन्तर छलफल गरी अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो।
The common concern over the potential of COVID-19 affecting South Asia. All our countries now have confirmed cases. Mercifully, the SAARC region has so far evaded the worst ravages. But given the experience of other countries in other continents, there is absolutely no room for any complacency.
छलफलका क्रममा सार्क मुलुकका नेताहरूले कोरोना भाइरसको रोकथामका लागि आफ्नो देशले चालेका कदमहरूका बारेमा जानकारी तथा अनुभव आदान प्रदान गर्नुभएको थियो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले हिजो विभिन्न प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा सातवटै प्रदेशमा कोरोनाको संक्रमण रोक्न त्यस सम्बन्धी प्रदेश सरकारको तयारी र केन्द्र सरकारले गरेको आवश्यक तयारीबारे छलफल भएको बैठकपछि सहभागी नेताहरूले बताउनु भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले बैठकमा सातवटै प्रदेशमा कोरोनाको संक्रमण रोक्न भइरहेका प्रयास र तयारीबारे छलफल भएको जानकारी दिनुभयो। मन्त्री डाक्टर खतिवड़ाले छलफलका क्रममा कोरोनाको संक्रमण रोक्ने कार्यक्रम सञ्चालन गर्न सार्वजनिक खरिद प्रक्रिया केही सहज बनाइनुपर्ने सुझावहरू आएको बताउनुभयो।
उहाँहरूले प्रदेशमा भइरहेका तयारीहरू, त्यसमा अन्तर्राष्ट्रिय नाकाहरूमा र हवाई अड्डामा हाम्रा सुरक्षा सम्बन्धमा गरिएका प्रबन्धहरू, त्यसमा चाहिँ अब थर्मो स्क्यानरले जाँच गर्ने ती कुराहरू कस्तो तयारी छ भन्नुभएको छ, त्यसै गरी आइसोलेटेड बेडहरूको व्यवस्था गर्ने कुराहरू कस्तो तयारी छ, कहाँ कहाँ काम गरेका छौँ भन्नुभएको छ, र त्यसै गरी क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थाको लागि पनि पूर्व तयारीहरू भएको कुराहरू गर्नुभएको छ, र अहिलेसम्म स्वास्थ्य सामग्रीको अभाव छैन, तर अलि ठूलो कुनै घटना भयो भने पूर्व तयारीको रूपमा चाहिँ स्वास्थ्य सामग्रीहरू हुनुपर्छ भनिरहनुभएको छ, र अहिले स्वास्थ्य सामग्रीहरू तत्कालीन नजिकको बजारमा नपाइने हुनाले केन्द्रीय तहबाटै खरिद गरेर यो सामग्रीहरू आपूर्ति गरिदिए राम्रो हुन्छ। खरिदका विधिहरू अलि जटिल छन्, छिटो खरिद गर्नलाई विधि फुकाइदिनु पर्यो पनि भन्नुभएको छ।
छलफलमा सहभागी प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका निम्ति व्यवस्थित ढंगले लाग्नुपर्ने कुरामा सबैको एकमत रहेको बताउनुभयो। उहाँले आज पुनः बस्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकबाट आवश्यक निर्णय गरी कार्ययोजनाका साथ तीनै तहका सरकार अगाडि बढ्ने जानकारी दिनुभयो।
संक्रमणबाट सबैलाई बचाउन बचाउनको निम्ति एउटा व्यवस्थित ढंगबाट लाग्ने हिसाबले आजको बैठक चाहिँ केन्द्रित भयो। हामीले सुझावहरू आफ्ना तयारीका कुराहरू सबै प्रदेशबाट प्रस्तुत गर्ने काम गर्यौं र भोलि उच्च स्तरीय समितिको बैठक बस्ने कुरा संयोजक प्रधानज्यूले बताउनु भएको छ र त्यसबाट आवश्यक निर्णयहरू हुने र ती निर्णयहरूमा आधारित भएर सबै तहमा थप योजनाका साथमा चाहिँ अगाडि बढ्ने निष्कर्षहरूका साथमा आजको बैठक चाहिँ सकिएको छ।
उप प्रधानमन्त्री एवं कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्रीहरूसँगै केन्द्र सरकारका मन्त्रीहरू, प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरू एवं विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। काठमाडौँको कफनबाट प्रहरीले हिजो ठूलो परिमाणमा मास्क बरामद गरेको छ। लुकाएर राखिएको अवस्थामा 168,000 थान मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। कोरोना भाइरस COVID-19 संक्रमणको जोखिम बढ़ेका बेला यसरी प्रहरीले मास्क लुकाइराखेको अवस्थामा बरामद गरेको हो। कालोबजारी गरेको आरोपमा मास्क सहित 7 जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो। प्रहरीका अनुसार उनीहरूले सञ्चालन गरेको सतुङ्गलको अर्को गोदाममा पनि ठूलो परिमाणमा मास्क लुकाइएको पाइएकाले सील गरेर राखिएको जानकारी उहाँले दिनुभयो। आज पुनः त्यस क्षेत्रमा कार्यवाही चलाउने उहाँले बताउनुभयो। यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट 78,000 मास्क बरामद गरी 8 जनालाई पक्राउ गरेको छ। उनीहरूले 5 रूपियाँ पर्ने मास्कलाई 30-40 रूपियाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि काठमाडौँ प्रहरीले काठमाडौँमा खोजी अभियानलाई तीव्रता दिएको हो। कोरोना भाइरसका कारण नेपाली सेनाले यस वर्षको घोड़े जात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएको छ। सेनाले प्रत्येक वर्ष टुणीखेलस्थित सैनिक मंचमा विभिन्न अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमसहित घोड़े जात्रा समारोह गर्दै आएको थियो। यस वर्षको घोड़े जात्रा चैत्र 11 गते परेको छ। कोरोना भाइरसको जोखिमका कारण जात्रालाई केवल परम्परा कायम राख्ने उद्देश्यले मात्र आयोजना गर्न लागि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली हिजो शिक्षण अस्पताल जानुभई स्वास्थ्य परीक्षण गराउनु भएको छ। मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको यो पहिलो फलोअप परीक्षण हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री शिक्षण अस्पताल जानुभई स्वास्थ्य परीक्षण गराएर निवास फर्कनु भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेमवाङले काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक 2076 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै राष्ट्रिय सभामा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2076 र नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2076 पेश भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेमवाङले बैठकमा विधेयक पेश गर्नुभएको हो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले पारमाणविक विधेयक 2075 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बाढ़ी डुबानको समस्या तत्काल समाधान गर्न तत्कालीन एवं दीर्घकालका लागि समाधान गर्न दीर्घकालीन रणनीति अख्तियार गरिएको बताउनुभयो। गत साउन 12 गते राष्ट्रिय सभामा दर्ता भएको ध्यानाकर्षण प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफमा मन्त्री पुनले सरकार अल्पकालीन मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ बाढ़ी नियन्त्रणमा लागि परेको जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले पूर्व सांसद पूर्ण कुमार शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ। विक्रम सम्बत 2000 साल असोज 12 गते पाँच थरको मिक्लाजुङ गाउँपालिका दुई सराङ डाँडामा जन्मनुभएका शेर्मा 2066 सालमा स्थानीय विकास मन्त्री हुनुहुन्थ्यो। उहाँले नेपाली कांग्रेस पाँच थरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व समेत गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्ने कार्यक्रम छ।
के हो भाइ, मेल आउँदैछ भनेको यत्तिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लुम्बिनी विकास गुरू योजनाको प्रगतिका बारेमा लुम्बिनी विकास कोषका पदाधिकारीहरूले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा बौद्ध धर्मावलम्बी तथा पर्यटकहरूलाई लुम्बिनी क्षेत्र दर्शन र अवलोकनका लागि सहज पहुँच निर्माणमा प्राथमिकता दिइएको विकास कोषले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रका योजनाहरूको छनौट दीर्घकालीन महत्वको हुनुपर्ने बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो आयोजना गरेको पर्यटन विकास सम्बन्धी छलफलमा मन्त्री भट्टराईले तीनवटै तहका सरकारले सानातिना योजनाहरूमा बजेट खर्च गर्ने र उपलब्धि पनि नदेखिने प्रणालीको अब अन्त्य गरी दीर्घकालीन महत्वको योजना छनौट गर्नुपर्ने बताउनुभयो। मन्त्री भट्टराईले तीनवटै तहका सरकारले साझेदारीको अवधारणा तयार गरी एकीकृत योजनाका साथ सबै प्रदेशमा थप गन्तव्यको विकास गरी अघि बढ़नु आवश्यक रहेको पनि बताउनुभयो। उहाँले कुनै एक वर्षलाई भ्रमण वर्ष घोषणा गरेर जानुभन्दा पनि 2020 देखि 2030 को दशकलाई हरेक वर्ष विशेष वर्षका रूपमा लिएर अघि बढ़न सकिने बताउनुभयो। छलफलमा सातवटै प्रदेशका पर्यटन मन्त्रालयले आफ्ना प्रदेशका प्रदेश स्तरीय योजना साझेदारीका क्षेत्रहरू र अपेक्षित उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेमवाङले सरकारले विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढ़ाउँदै समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न प्रतिबद्धता साथ लागि परेको बताउनु भएको छ। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका दुधौरा खोलामा निर्माण भएको पुलको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री नेमवाङले तराई मधेसको मेरुदण्डका रूपमा रहेको हुलाकी सड़क निर्माण कार्य तोकिएकै समयसीमाभित्र सम्पन्न गरिने दावी गर्नुभयो। उहाँले वीरगंज पथलैया 6 लेनको व्यापारिक मार्ग त्यसै गरी निजगढ़ काठमाण्डु जोड्ने फास्ट ट्र्याकको निर्माणको कामलाई सरकारले तीव्रताका साथ अघि बढ़ाएको बताउनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 छिवाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। चट्याङ लागेर घाइते हुनुभएकी 26 वर्षीय रविना पुन र 41 वर्षीय एम कुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसै गरी अर्घाखाँचीको शीतगंगा नगरपालिका 12मा असिना पानीले चुटेर 10 वर्षीय बालक विकास नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो। कास्कीको लुम्ले केन्द्रबिन्दु भएर हिजो साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर 5 रेक्टर स्केलको भूकम्प गएको हो। केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईले हिजो साँझ 8:45 भूकम्प गएको जानकारी दिनुभयो। उक्त भूकम्प गोर्खा भूकम्पको परकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। भूकम्पको धक्का कास्की, गोर्खा, तनहु र लमजुङमा महसुस गरिएको थियो। गोर्खा भूकम्पपछि नेपालमा 4 रेक्टर स्केल भन्दा माथिका 538 भूकम्प गइसकेका छन्। पर्वत जिल्लामा 2072 सालको भूकम्पबाट क्षति पुगेका अधिकांश विद्यालयका भवन पुननिर्माणको काम सम्पन्न भएको छ। पुननिर्माण अन्तर्गत भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माणले विद्यालय सुरक्षित बनेको सरकारवालाहरूले बताएका छन्। पर्वतबाट रोशन तिवारीको यो रिपोर्ट।
2072 सालको भूकम्पपछि विद्यार्थी तहरामा पढ्थे, नजिकै भत्किने तयारीमा रहेको भवन, हावाहुरी लाग्दा दुर्घटनाको खतरा। 2 वर्षसम्म समस्याका बीच बितेको पर्वतको मोदी गाउँपालिका 1 सेराबेसीमा रहेको नवज्योति थम माविमा विद्यालयको भवन अघिल्लो वर्ष निर्माण सम्पन्न भयो। अहिले विद्यालय सुरक्षित बनेको छ। प्रधानाध्यापक मीना कुमारी गुरुङ,
पुननिर्माणको भवन बन्नुभन्दा अगाडि त एकदमै जीर्ण चर्केको र टिनको छानो भएको कारणले गर्दा पनि जानेर पक्को भवन छ, हावा लायो भने विद्यार्थी त्यहाँ लगेर संरक्षण गर्नुपर्ने अवस्था थियो। भूकम्प प्रतिरोधात्मक भवन भएको भएर पनि त्यो जोखिमबाट हामी चाहिँ सुरक्षित छौँ।
भ्यादी गाउँपालिका 3 रानीपानी स्थित जनता माविको सबै भवन भूकम्पले भत्किएका थिए। 1.5 वर्षसम्म टहरामा बसेर पढेका विद्यार्थी अहिले नवनिर्मित भूकम्प प्रतिरोधी भवनमा पढ्न पाएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पराजुली अहिले विगतको दुःख फेरिएको बताउनुहुन्छ।
शिक्षाबाट 3 कोठे भवन पाइयो, त्यस्तै रोटरी क्लब अफ हिमालयन काठमाडौँबाट पनि अर्को 4 कोठे भवन प्राप्त भयो, शान्ति मन्त्रालयबाट पनि 2 कोठे भवन भयो, त्यो निर्माणाधीन छ। 1 साल भित्रैमा हामीले सबैलाई कक्षा कोठामा राख्न सफल भएका।
उस्मा नगरपालिका 1 पाङमा रहेको सिन्धाली आधारभूत विद्यालयमा आर्थिक वर्ष 2075-76 दोस्रो चरणमा सम्झौता भएको ट्रस्ट 1 वर्षमै निर्माण सम्पन्न भयो। विद्यालयको विगतको समस्या समाधान भएको प्रधानाध्यापक कमल पौडेलले सुनाउनुभयो।
भूकम्पले छेद विच्छेद भएको अवस्था थियो, भवन हावा लागे पनि भूकम्पै गयो कि भन्ने समस्याले त्रसित हुने अवस्था थियो। अब त्यो वातावरण विद्यालयमा हुने छैन।
पर्वतमा 2072 सालको भूकम्पले 175 विद्यालयको भवन भत्किएका थिए। 2073को अन्त्यतिर जिल्लामा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन निकाय शिक्षाले काम थालेको 3 वर्षमा 85% पुनर्निर्माणको काम सकेको छ। कार्यालय प्रमुख युक्त प्रसाद शर्मा,
175 विद्यालयहरू पर्वत जिल्लामा पीडीआरएफमा सूचीकृत विद्यालयहरू हुन्, कार्यक्रम कुनैमा रनिङ भएको कुनै सम्पन्न भइसकेको अवस्था हो।
उस्मा नगरपालिकामा 20, फालिबास नगरपालिकामा 8, मोदी गाउँपालिकामा 10, पयुं गाउँपालिकामा 5, भ्यादी गाउँपालिकामा 13 र महाशिलामा 3 विद्यालय यो वर्ष सम्पन्न हुने चरणमा छन्। यो वर्ष नै जिल्लाका विद्यालयले नयाँ भवन पाएपछि पुनर्निर्माणको काम सकिनेछ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
विश्व उपभोक्ता अधिकार दिवस हिजो विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ताले आफ्नो अधिकार जिम्मेवारी पूर्ण रूपमा उपयोग गर्नुपर्ने बताउनु भएको छ। मन्त्री भट्टले बजारमा अहिले कुनै पनि वस्तुको अभाव नरहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह पनि गर्नुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय चन्द्रकुमार घिमिरे र वैकुण्ठ अर्यालले कार्यक्रममा उपभोक्ताको हितलाई ध्यानमा राखी मन्त्रालयले पहल कदमी शुरू गरिसकेको जानकारी दिनुभयो। त्यस अवसरमा उपभोक्ता हितका क्षेत्रमा सक्रिय सदस्यहरूले उपभोक्ताको हितका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय गरी नीतिगत सुधार नगरे कृत्रिम अभाव अझै बढ्दै जाने बताउनुभयो। नेपाल सहितका दक्षिण एसियाली मुलुकहरूमा बाँझोपना र निसन्तानका कारण महिलाहरूले घरेलु हिंसा र सामाजिक बहिष्करण भोग्नु परेको विज्ञहरूले बताएका छन्। संवाददाता कौशल घिमिरेको यो रिपोर्ट।
गत मार्च 8 विश्वभर समानताको पुस्ता अन्त्य गरौं हिंसा विभेद र असमानताको नारा लगाउँदै 110 अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो। यो दिवस मनाइरहँदा पछिल्ला समयमा महिला उत्थानको क्षेत्रमा भएका विभिन्न उपलब्धिका बारे चर्चा पनि भए होलान्। तर आज पनि नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरूमा बाँझोपना र निसन्तान भएकै कारण महिलाहरूले घरेलु हिंसा र सामाजिक बहिष्करण भोग्नु परेको बताउनुहुन्छ स्विट्जरल्याण्ड जिनिभा स्थित ग्रेजुएट इन्स्टिट्युट अफ डेभलपमेन्टका प्राध्यापक डाक्टर आदित्य भारद्वाज।
द कन्टेक्स्ट विदिन द साउथ एसियन इज वन दैट सीज इन्फर्टिलिटी एज होरिफिकली स्टिक्ट।
नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरूमा बाँझोपनालाई सामाजिक बहिष्करण र अपहेलनाको कारण बनाइएको पाइन्छ। जसकारण महिलाहरूले लैंगिक हिंसा र भेदभावको सामना गरिरहेका छन्।
एउटा दम्पती निसन्तान हुनुमा 50% कारक पुरूष भएको अनुसन्धानले देखाए पनि यसको 90% दोष महिलाले बेहोर्नुपर्ने डाक्टर भारद्वाज बताउनुहुन्छ। त्यसै गरी जिनिभा ग्रेजुएट इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता तथा प्राध्यापक डाक्टर क्रिस्टिन बाजोपना र निसन्तानका कारण महिलामाथि हुने भेदभाव देश र समाज अनुसार फरक पर्ने र नेपाल जस्ता विकासोन्मुख देशहरूमा यसका कारण महिलाहरू बढी अपहेलित हुनु परेको बताउनुहुन्छ।
विश्वका प्राय सबै देशहरूमा बाँझोपना र निसन्तानसँग सम्बन्धित घटनाहरू पाइए पनि यसका कारण र परिणाम भने भिन्न रहने पाइएको छ। बाँझोपना र निसन्तानलाई कसरी हेर्ने भन्ने कुरामा सामाजिक दृष्टिकोण हावी भएको देखिन्छ।
जनसंख्या विकासका लागि अन्तर्राष्ट्रिय फाउन्डेशनका कार्यकारी निर्देशक एलेन बोले बाँझोपना र निसन्तान हुनाले भोग्नुपर्ने सामाजिक अपहेलना र वैश्वीकरण हटाउन महिलाहरू को सामाजिक आर्थिक रूपान्तरण र विकास महत्वपूर्ण रहने बताउनुभयो।
हाम्रो अनुसन्धान र अभियानले बाँझोपनाले निम्ताउने वैश्वीकरण हटाउनका लागि सामाजिक रूपान्तरण अपरिहार्य देखिन्छ। महिलाहरूको आर्थिक सशक्तिकरणले पनि बहिष्करणलाई न्यूनीकरण गर्न मद्दत गरेको अनुसन्धानले देखाएको छ।
यस विषयमा अनुसन्धान गर्नुभएका बिजनेस एण्ड प्रोफेशनल वुमेन नेपालका इरा शर्माले निसन्तान हुनाले महिला जस्तै पुरूष पनि सामाजिक रूपमा अपहेलित हुनु परेको अध्ययनले देखाएको बताउनु भएको छ। बाँझोपना र निसन्तान हुनु एक स्वास्थ्य समस्या अथवा विभिन्न परिस्थितिले निम्त्याउने एक विशेष अवस्था हो, तर नेपाल जस्ता देशहरूमा यसले बहुविवाह, घरेलु हिंसा, सामाजिक तथा धार्मिक वैश्वीकरण र शारीरिक र मानसिक यातना जस्ता लैंगिक हिंसा र भेदभाव निम्त्याउने गर्दछ। कौशल घिमिरे र डेला प्रसाई, रेडियो नेपाल, काठमाडौँ।
बाजुरामा हिजो परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएको छ। त्यस्तै कपिलवस्तुमा परेको असिनापानीले पाक्न लागेको गहुँबाली तथा तरकारी खेती क्षति भएको छ। सल्यानमा पनि असिनापानीले लाखौं मूल्य बराबरको तरकारी तथा फलफूल नष्ट गरेको छ। त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 15 रतु र चिङगाड गाउँपालिका 3 काँडा धुवानीमा असिना पानीले पाक्न लागेको गहुँबालीमा क्षति पुर्याएपछि कृषकहरू चिन्तित भएको वडाध्यक्ष रेशम जीसीले बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयको महासचिवको हैसियतमा काम गर्ने गरी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई तोक्नु भएको छ। सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई हिजो सेवानिवृत्त हुनुभएपछि सभामुखले रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि सचिव योगीलाई जिम्मेवारी तोक्नु भएको हो। राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको सभामुखको सचिवालयले हिजो जनाएको छ। उहाँले आजदेखि महासचिवको जिम्मेवारी सम्हाल्नुहुनेछ। पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बानिएको युरोपमा भाइरसका कारण मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ। एकै दिनमा मात्र इटलीमा भाइरसका कारण 368 जनाको मृत्यु भएको छ। त्यहाँ यो सहित हालसम्म 1809 जनाको मृत्यु भएको छ। त्यसै गरी स्पेनमा 97 र फ्रान्समा 29 जनाको एकै दिनमा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। उता बेलायतमा एकै दिनमा 14 जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 35 पुगेको छ। कोरोना भाइरस संक्रमणका कारण विश्वभर 1,60,000 भन्दा बढ़ी व्यक्ति संक्रमित भएका छन्। कोरोनाकै कारण विश्वभर 6,000 भन्दा बढ़ीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी चीनमा 3,179 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। इराकमा तैनात अमेरिकी सेनालाई लक्षित गरी फेरि कैयौं क्षेप्यास्त्रहरू आक्रमण भएका छन्। राजधानी बगदाददेखि उत्तरी भेगमा रहेको ताजी सैन्य अखडामा 30 भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार भएको र पछिल्लो आक्रमणमा 4 अमेरिकी सैनिक सहित 7 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसअघि सोही अखडामा भएको क्षेप्यास्त्र आक्रमणमा अमेरिकाका 2 र बेलायतका 1 सैनिक जवानको मृत्यु भएको थियो। केही महिना पहिले अमेरिकी सेनाले गरेको कार्यवाहीमा इरानका एक प्रभावशाली सैन्य कमाण्डरको मृत्यु भएपछि इरान समर्थित विद्रोही समूहले इराकस्थित अमेरिकी अखडालाई लक्ष्य गरी आक्रमणहरू गर्दै आएका छन्।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले खाना पकाउने ग्यासको आयातमा कुनै पनि समस्या नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक पौडेलले खाना पकाउने ग्यासको आयातमा कुनै समस्या नरहेकाले अधिक संचय नगर्न उपभोक्ताहरूलाई आग्रह गर्नुभयो। उहाँले एलपीजी ग्यासको संचय गर्ने व्यवस्था नहुँदा आपूर्तिमा केही समस्या देखिए जस्तो भए पनि चाँडै नै समाधान हुने भएकाले पाइँदैन कि भनेर आत्तिनु नपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले बजार अनुगमनलाई नियमित गरी कृत्रिम अभाव सृजना गर्ने जो कोहीलाई पनि कार्यवाहीको दायरामा ल्याउनु पर्ने धारणा राख्नु भएको थियो। नेपाल स्टक एक्सचेन्जमा आइतबार कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ। सूचीकृत शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा जम्मा भए पश्चात दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्। गत वर्षको नाफाबाट कृषि विकास बैंकले 6% बोनस शेयर दिएको थियो। केही दिनदेखि लगातार घटेको सुनको मूल्य चैत्र 2 गते आइतबार पनि घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला 1,500 रूपियाँले घटेर छापावल सुन प्रतितोला 77,000 र तेजाबी सुन प्रतितोला 76,700 रूपियाँमा कारोबार भएको छ। केही दिन अघि सुनको मूल्य बढ़ेर प्रतितोला 82,700 रूपियाँसम्म पुगेको थियो। विश्वभर देखेको कोरोना भाइरसको प्रभावका कारण गत बुधबारदेखि विश्व सुन बजारमा बिक्री चाप बढ़दा सुनको मूल्य ओह्रालो लागेको हो। यसैगरी आइतबार चाँदी तोलामा 30 रूपियाँले घट्दा प्रतितोला 790 रूपियाँ कायम भएको छ। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ। कम्पनीले आइतबार जरूरी सूचना निकालेर मार्च 15 2020 सम्मका लागि काठमाडौँ दमामा काठमाडौँ उडान स्थगन गरेको जनाएको छ। COVID-19 प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च 15 2 साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नु परेको कम्पनीले जनाएको छ।
आर्थिक समाचारका साथमा सुरेन्द्र बडी त्रिपाठी, अब खेल समाचार।
नेपाल पुलिस क्लबले आइतबार 4 राजर्षी जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सर्लाहीको बागमतीमा भारत सिलगढ़ीको कञ्चनजंघा एएफसीलाई 2-1 हराउँदै पुलिसले उपाधि जितेको हो। पुलिसको यो वर्षको पहिलो उपाधि हो। शनिबार मात्रै पुलिसको अर्को टोली आहारा गोल्ड कपको फाइनलमा मनाङ वर्षान्ती क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो। त्यसअघि पुलिस गत महिना नवलपुरमा राइनो कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। सन्तोष श्रेष्ठ स्मृति मैदानमा आइतबार पुलिसले तीर्थ राणा मगर र कप्तान राईको गोलबाट उपाधि जितेको हो। कञ्चनजंघाका लागि अमीरले गोल फर्काएका थिए। पुलिसले उपाधि सहित 10,00,000 रूपियाँ र कञ्चनजंघाले 5,00,000 रूपियाँ प्राप्त गरेका थिए। शहीद स्मारक बी डिभिजन लीगमा बाँसबारी क्लबले पहिलो हार बिहोरेको छ। आइतबार भएको खेलमा लीगको 4 स्थानमा रहेको नयाँ बस्तीसँग बाँसबारी 1-0 पराजित भयो। साध्य बाटो स्थित एन्फा मैदानमा भएको खेलमा नयाँ बस्तीको जितमा सब्स्टिच्युट खेलाडी साजन राईको एकमात्र गोल निर्णायक बन्यो। बाँसबारीको 5 खेलमा 11 अङ्क छ। अर्को खेलमा पुल्चोक स्पोर्ट क्लब र झम्सीखेल युथ क्लबले बराबरीमा चित्त बुझाएका छन्। साध्य बाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुल्चोक र झम्सीखेलले 1-1 बराबरी खेले। पुल्चोकका लागि आकाश राणाले गोल गरे। झम्सीखेलका लागि मदन स्याङतेङले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। त्यसपछि दुवै टीमबाट थप गोल भएन र अङ्क बाँडे।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशका पहाड़ी भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 85%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 6:12 भयो भने सूर्यास्त भरे साँझ 6:13 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरस विरूद्ध लड्न साझा रणनीति निर्माण गर्ने विषयमा सार्क राष्ट्रका नेताहरूबीच भिडियो कन्फरेन्स मार्फत छलफल। कोरोना विरूद्ध क्षेत्रीय स्तरमा साझा रणनीति र कार्यक्रम निर्माणमा ढिला गर्न नहुनेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भारत सरकारका तर्फबाट 1 करोड़ अमेरिकी डलर बराबरको योगदान गर्ने गरी कोरोना विरूद्ध आकस्मिक कोषको घोषणा। कोरोना नियन्त्रण उच्चस्तरीय समितिद्वारा विभिन्न प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीहरूसँग रोकथाम तथा नियन्त्रणका रणनीति एवं कार्यक्रमबारे छलफल। म्याग्दी र अर्घाखाँचीमा चट्याङ र असिनापानी लागेर 3 जनाको मृत्यु र कोरोना भाइरसको केन्द्रबिन्दु मानिएको युरोपमा भाइरसका कारण मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै उच्च रेकर्ड कायम। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।